السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کے پروڈیوسر ہیں اسفر امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا بھارت کی حکومت کی جانب سے آئین کے آرٹیکل 370 اور 35A کو منسوخ کرنے کے اعلان سے. پروگرام کے اس سیگمنٹ میں ہم جاننا چاہیں گے کہ آئین 370 جو ہے یہ اصل میں ہے کیا، اس اقدام سے بھارتی حکومت کا بنیادی مقصد کیا ہے، اور بھارت کی دیگر جو سیاسی جماعتیں ہیں ان کی جانب سے، اور انڈین کشمیر کے اندر خاص طور پر اس حوالے سے کیا رد عمل سامنے آ رہا ہے. اور آپ کو بتاتے چلیں کہ انسانی حقوق کی جو عالمی تنظیم ہے، بین الاقوامی تنظیم ایمنسٹی انٹرنیشنل، اس نے بھی بھارت کے اس اقدام کو انسانی حقوق کی خلاف ورزی قرار دیا ہے، اور اس اقدام کی انہوں نے مذمت کی ہے، اس پر بھی بات کریں گے. اور آگے چل کر اس اقدام پر پاکستان سے بھی رد عمل جو ہے وہ سامنے آ رہا ہے، اس پر بھی بات ہوگی. ہمارا اس کے علاوہ جو دیگر ہمارے پاس موضوعات ہیں اس میں شامل ہیں ساؤتھ اینڈ سینٹرل ایشیا افیئرس کے لیے امریکہ کی نائب وزیر خارجہ ایلس ویلس کے دورے پاکستان پر، اور آخر میں امریکی ریاست ٹیکسس اور اوہایو میں 24 گھنٹوں کے دوران فائرنگ کے واقعات میں 29 افراد جو ہیں ان کی ہلاکتیں ہوئی ہیں، اس پر بھی ہم بات کریں گے. ہمارا ٹول فری نمبر 0800-77789 پہ بھی آپ کال کر کے ہمارے پروگرام میں شامل ہو سکتے ہیں. پروگرام کے پہلے سیگمنٹ کی جانب ہم جانا چاہیں گے. اور سامعین، جس طرح بھی ہم نے شروع میں آپ کو بتایا کہ بھارت نے ایک صدارتی حکم نامے کے ذریعے آئین کی دفعہ 370 کو منسوخ کر دیا ہے، جس کے تحت جموں کشمیر کو ریاست کا درجہ حاصل تھا. اس کے خاتمے کے بعد جموں کشمیر اب مرکزی حکومت کا حصہ جو ہے وہ بن چکا ہے، جہاں صرف اسمبلی موجود ہوگی. بھارت کی حکمراں جماعت بھارتیہ جنتا پارٹی بی جے پی جو ہے وہ اس کے اس فیصلے پر جموں کشمیر میں خاص طور پر احتجاج جو ہے وہ سامنے آ رہا ہے، لیکن اس کے علاوہ خود بھارتی پارلیمنٹ میں بھی کے حوالے سے بھی اطلاعات ہے کہ وہاں بھی اس موضوع پر گرما گرم بحث جو ہے وہ ہوئی ہے، اس پر بھی بات کریں گے. سب سے پہلے ہم دہلی چلتے ہیں. سہیل انجم وائس آف امریکہ کے رپورٹر ہمارے ساتھ لائن پہ ہیں. السلام علیکم سہیل انجم صاحب.
جی وعلیکم السلام.
جی سہیل انجم صاحب، بھارتی حکومت کی جانب سے یہ اقدام اٹھانے کی وجوہات جو ہے وہ کیا بتائی جا رہی ہے؟ بھارتی حکومت کا مقصد کیا تھا؟
اصل میں بی جے پی شروع سے ہی یہ اپنا مطالبہ کرتی رہی ہے کہ دفعہ 370 کو ختم کر دیا جانا چاہیے، اور وہ اپنے منشور میں اس کا وعدہ بھی کرتی رہی ہے 370 اور 35A کو ختم کرنے کا. اس کا کہنا ہے کہ یہ ایک ملک اور یہ ایک قانون اور ایک آئین ہونا چاہیے جو شیاما پرساد مکھرجی کہا کرتے تھے. تو بی جے پی کا کہنا ہے کہ ہم ان کے خواب کی تعبیر ہم چاہتے ہیں، اور اسی لیے ہم اس کا جموں کشمیر کا پوری طرح سے الحاق ہندوستان میں جب ہی اس کو ہو پائے گا جب دفعہ 370 ختم کر دیا جائے. اب ادھر یہ بھی کہا گیا کہ چونکہ دفعہ 370 نافذ ہے تو بہت سارے پروگرام اور پروجیکٹ جو حکومت وہاں چلانا چاہتی ہے وہ پابندیوں کی وجہ سے نہیں کر پاتی. مثال کے طور پر وہاں کوئی انڈسٹری نہیں لگائی جا سکتی، وہاں زمین نہیں خریدی جا سکتی، وہاں باہر کے لوگ جا کر کے مستقل رہائش اختیار نہیں کر سکتے. تو حکومت کا کہنا ہے کہ اس سے بہت ساری رکاوٹیں آتی ہیں. اور آج امت شاہ نے جو تقریر کی اس میں انہوں نے کہا کہ جو ریاست کی پسماندگی ہے اس کی سب سے بڑی وجہ دفعہ 370 ہے. اگر 370 نہ ہوتی تو وہاں بھی اسی طرح سے ترقیاتی پروجیکٹ چلتے، ترقیاتی کام ہوتے جس طرح سے ملک کے دوسرے حصوں میں ہو رہے ہیں، اور وہاں بھی تعلیمی ادارے بڑے پیمانے پہ قائم کیے جاتے. تو حکومت کا کہنا ہے کہ چونکہ وہ ترقی کی راہ میں پچھڑ گیا ہے، وہ ریاست پچھڑ گئی ہے، اس لیے اس کو ہٹایا گیا. اور چونکہ یہ اس کا ایک پرانا منشور کا ایک پرانا وعدہ تھا بی جے پی کا، اس لیے اس کو عملی جامہ پہنایا گیا.
اوکے، لیکن اپوزیشن جماعتیں جو ہے وہ کس بنیاد پر حکومت کے اس فیصلے کی مذمت کر رہے ہیں یا اس کے خلاف نعرے بازی کر رہے ہیں، ان کا کیا کہنا ہے؟
اپوزیشن جماعتیں بٹ گئی ہیں. مین جو اپوزیشن جماعت ہے کانگریس, اس نے اس کے خلاف بہت شدید, غلام نبی آزاد نے جو لیڈر آف اپوزیشن ہے راجیہ سبھا میں, انہوں نے بہت سخت تقریر کی اور انہوں نے کہا کہ جب مہاراجا ہری سنگھ نے ہندوستان کے ساتھ الحاق کیا تھا تو انہوں نے یہاں کی حکومت پر اعتماد کیا تھا, پنڈت جواہر لال نہرو پر اعتماد کیا تھا, لیکن آپ نے ان کے اعتماد کو اور باقی دوسرے لوگ بھی جو ابھی زندہ ہیں انہوں نے جو اعتماد کیا تھا آپ نے ان کے اعتماد کو توڑا ہے اور آپ نے کشمیری عوام کے ساتھ دھوکہ کیا ہے. لیکن اور کچھ اپوزیشن جماعتیں جیسے کہ عام آدمی پارٹی ہے, بی ایس پی ہے, ایک علاقائی جماعت بیجو جنتا دل ہے, ان پارٹیوں نے بالکل حمایت کی ہے لیکن کہ زیادہ تر پارٹیوں نے بالکل مخالفت کی. ان کا یہی کہنا ہے کہ مستقل الحاق ہندوستان کے ساتھ کشمیر کا نہیں تھا اور دفعہ 370 کو ختم کرنا ان کا الزام ہے اپوزیشن پارٹیوں کا کہ حکومت سیاست کر رہی ہے, ووٹ بینک کی سیاست کر رہی ہے. وزیر داخلہ امت شاہ نے یہ بلکہ اس کا جواب بھی دیا اور کہا کہ ہم ووٹ بینک کی سیاست نہیں کرتے, ہم کیونکہ جموں کشمیر کو ترقی کی راہ پر لے جانا چاہتے ہیں اس لیے ہم نے یہ قدم اٹھایا ہے.
اوکے, ہم کوشش کر رہے ہیں سہیل انجم صاحب کے کشمیر, انڈین کشمیر جو ہے وہاں سے بھی ہمارے رپورٹر یوسف جمیل صاحب ہمیں جوائن کریں اور ہمیں بتائیں کہ کشمیر کے اندر کیا ردعمل سامنے آ رہا ہے. لیکن جس طرح خبروں میں یہ اطلاعات ہے کہ وہاں پہ انٹرنیٹ جو ہیں وہ اس وقت بند ہیں, سیل فونز کے ذریعے ایکسس جو ہے وہ نہیں ہو پا رہا ہے, آپ بتائیے گا کہ کشمیر کے اندر کیا اطلاعات ہیں آپ کے پاس, کیا ردعمل سامنے آ رہا ہے اس وقت, وہاں پہ کیا صورتحال ہے؟
کیونکہ آپ نے بالکل بجا فرمایا کہ ہمارے انٹرنیٹ خدمات معطل ہیں, ٹیلی فون سے رابطہ نہیں ہو سکتا, انٹرنیٹ سے رابطہ نہیں ہو سکتا, فیس بک اور واٹس ایپ سے رابطہ نہیں ہو سکتا, اس لیے وہاں سے کوئی بہت زیادہ خبریں باہر نکل کر کے نہیں آ رہی ہیں. کچھ اکا دکا خبریں آئی ہیں, جیسے پی ڈی پی کے ایک کسی چھوٹے سے لیڈر کا نام آیا, میں نام اس وقت میرے ذہن میں نہیں آ رہا ہے, انہوں نے اپنے کپڑے پھاڑ کر کے اس کے خلاف احتجاج کیا. لیکن ایک دو کشمیر کے ایک دو رہنماؤں نے بیان دیا ہے کہ وہ تشدد نہ کریں, وائلنس سے بچیں, کیونکہ تشدد میں ہمارا نقصان ہوتا ہے, ہم اس سے اختلاف اگر کرتے ہیں تو اس کے خلاف احتجاج کرنے کے دوسرے بھی طریقے ہو سکتے ہیں, اور کوئی ضروری نہیں کہ جو فیصلہ آج لیا گیا ہے وہ ناقابل تنسیق نہ ہو. اور لیکن مجموعی طور پر جو یہاں خبریں آ رہی ہیں اس میں یہ کہ وہاں کے حالات اچھے نہیں ہیں, کشیدگی ہے, اسی لیے قومی سلامتی کے مشیر اجیت دوبھال وہاں یا تو پہنچ گئے ہوں گے یا جا رہے ہیں وہاں سیکورٹی کی صورتحال کا جائزہ لینے کے لیے, تاکہ اسی کے حساب سے جو بھی وہاں کے حالات ہوں اس کے حساب سے فردر اقدامات کیے جائیں.
اوکے, انسانی حقوق کی جو تنظیمیں ہیں بھارت کے اندر, ان کی جانب سے کیا رد عمل سامنے آ رہا ہے؟
انسانی حقوق کی تنظیمیں تو پہلے بھی دفعہ 370 کے خاتمے کے خلاف آواز اٹھاتی رہی ہیں. ان کا کہنا تھا کہ بی جے پی اگر ایسا کرنا چاہتی ہے تو یہ غلط کر رہی ہے, جو کشمیر کا الحاق تھا وہ مکمل مستقل نہیں تھا, اس لیے اس کا یہ قدم مناسب نہیں ہوگا. ابھی اصل میں دیکھیے صورتحال یہ ہے کہ لوگوں کو بہت زیادہ, ابھی لوگوں کی طرف سے بہت زیادہ ریئیکشن اس طرح کا نہیں آ رہا ہے, کیونکہ اچانک حکومت نے ابھی تک کل تک بلکہ آج صبح 11 بجے تک کسی کو جو امید نہیں تھی کہ حکومت اس طرح کا کوئی قدم اٹھانے جا رہی ہے. بہت سارے لوگوں کا خیال تھا کہ اگر 370 کو ختم کرنا ہے تو 15 اگست کے بعد ختم کرے گی حکومت, لیکن اچانک کیونکہ حکومت نے یہ قدم اٹھایا اس لیے لوگوں کو سمجھنے میں کافی تاخیر ہوئی, اور اب بھی لوگ اس کو مطلب یہ شاکنگ ہے کہ ایک طرح سے دیکھا جائے کچھ لوگ کہ یہ کیا ہو گیا اور حکومت نے ایسا کیوں قدم اٹھایا. اس لیے کوئی بہت زیادہ رد عمل اس کے خلاف نہیں آ رہا ہے, بلکہ اس کے حق میں, حکومت کے قوم کے حق میں جو لوگ ہیں ان کی طرف سے زیادہ رد عمل ظاہر کیا جا رہا ہے, مطلب اس کی حمایت کی جا رہی ہے.
اوکے, بہت شکریہ سہیل انجم صاحب آپ کا. سامعین, یہ تھے وائس آف امریکہ اردو سروس کے رپورٹر جو نئی دہلی سے ہمیں صورتحال بتا رہے تھے کہ وہاں بھارتی حکومت کی جانب سے یہ اقدام جو اٹھایا گیا ہے اس کے بعد کیا رد عمل سامنے آ رہا ہے. تھینک یو سو مچ سہیل انجم صاحب, ہمیں جوائن کیا ہے بھارت سے سینئر صحافی اور تجزیہ کار ڈاکٹر منیش کمار صاحب نے. جی آداب ڈاکٹر منیش کمار صاحب. ڈاکٹر منیش کمار صاحب, انسانی حقوق की एक बैनुल अक्वामी तंजीम यहाँ अमेरिका में जो मुकीम है, एमनिस्टी इंटरनेशनल, उन्होंने भारत के कश्मीर से मुतल्लिक इस इकदाम की सख्त मुजम्मत की है और इसे इंसानी हुकूक की खिलाफ वर्जी करार दिया है। दूसरी जानब पाकिस्तान की जानिब से भी सख्त रद्द अमल सामने आ रहा है और वो इसे अक्वामी मुतहिदा की करारदादों और शिमला मुआहदे की खिलाफ वर्जी करार दे रहा है। इस हवाले से भारत के अंदर क्या कहा जा रहा है?
देखिए, भारत के अंदर में तो अभी जो फिलहाल जो जो ह्यूमन राइट्स ऑर्गेनाइजेशंस हैं और जो अपोजिशन है, जो सिविल सोसाइटी है, वो बेसिकली अभी उस वो तय नहीं कर पा रहे कि उन्हें करना क्या है और क्या उनको बोलना है। तो दो तीन बातें हैं, जिस तरीके से जो कुछ लोग जो आवाज भी उठा रहे हैं वो ये कह रहे हैं कि भाई जिस तरीके से वहां पे इंटरनेट सेवाएं बंद कर दी गई हैं, जिस तरीके से वहां पे कर्फ्यू लगा दिया गया है, उसका विरोध हो रहा है। लेकिन टेक्निकल एस्पेक्ट जहां तक है कि आर्टिकल 370 को हटाने के बाद जो हालात वहां जो बन रहे हैं या कि कितना ज्यादा ये कॉन्स्टिट्यूशनली वैलिड है ये बदलाव जो सरकार ने किया है, इसके ऊपर अभी तक हिंदुस्तान के अंदर जो सिविल सोसाइटी है या फिर जो अपोजिशन के जो वो लोग जो है, जो आप कह सकते हैं जो ह्यूमन राइट्स ऑर्गेनाइजेशन है, इनका कोई अभी बयान नहीं आया। ये दे आर मोस्ट प्रोबेबली आई थिंक दे आर एनालाइजिंग कि ये सिचुएशन कहाँ डेवलप होता है, तब ये मुझे लगता है कि कल या परसों तक में उनके तरफ से कोई बातचीत होगी। फिलहाल तो पूरे देश के अंदर जो है वो मीडिया हो या इंटरनेट हो, व्हाट्सएप हो, सोशल मीडिया हो, वहाँ हर जगह लोग 370 के बारे में ही बातचीत कर रहे हैं और ज्यादा जो बातें जो आ रही हैं वो सपोर्टर्स की ही आ रही है अभी तक।
यानी इस इकदाम के सपोर्ट में ज़्यादा लोग जो हैं बात कर रहे हैं, इसकी वजह क्या है? क्या इसकी वजह ये है कि वो इस वक्त भारत के शहरी हैं या फिर कोई और भी इसकी वजह है, या भारत का जो मौक़िफ़ है उसमें उनको वज़न नज़र आता है? जिस तरह हमारे रिपोर्टर ने कहा कि कश्मीर में इंडस्ट्री जो है वो नहीं लगाई जा सकती थी इस आर्टिकल की वजह से, वहाँ ज़मीन की जो कदर थी वो बहुत कम थी, थी वहाँ पे भारत के बाकी इलाकों की निस्बत वहाँ पे मुफलिसी जो थी वो ज़्यादा थी, लोग जो थे वो उनके मुश्किलात उनके मसाइल ज़्यादा थे।
देखिए, बहुत सारी ये बहुत ही कॉम्प्लेक्स सिचुएशन अभी हिंदुस्तान के सामने आ गया है कि आर्टिकल 370 के रहते हुए ये रिस्पॉन्सिबिलिटी जो थी, ये जो जिन लोगों ने अब तक वहां पे हुकूमत की है उनको बहुत ही फ्री हैंड दिया गया है, बहुत ज्यादा पैसा दिया गया है, इतना ज्यादा पैसा दिया गया है इस रियासत को कि दूसरे जो स्टेट से हिंदुस्तान में उसको उतने पैसे कभी नहीं मिले हैं जितना जो कश्मीर के ऊपर खर्च किया गया है। लेकिन उसकी हुआ क्या कि ये सारी चीजें अपनी जगह पे हुई, लेकिन कश्मीर के जो लोग हैं, जो आम लोग हैं, जो गरीब लोग हैं, उन तक ये पैसा नहीं पहुंचा, ना ही उनके साथ वो व्यवस्था हुई कि ना ही उनके वेलफेयर के कोई काम हो सका, ना ही उनको एजुकेशन दे सकी सरकार, ना ही उसे रोजगार मुहैया करा सकी, और ना ही वहां पे कोई किसी तरह का इकोनॉमिक एक्टिविटी को जो है उसको पेस मिला सकी। तो एक तो ये प्रॉब्लम था, तो उसको लेकर के एक डिस्कंटेंट आम लोगों में तो है ही। दूसरी बात कि जब भी लोगों को इन सब चीजों का डिस्कंटेंट होता है कि बहुत ही वाइजली ये जो पॉलिटिकल पार्टीज हैं या जो वहां पे जो ऑर्गेनाइजेशन हैं ये इसको जो वो डाइवर्ट कर देते थे कि वो अपनी शिनाख्त की लड़ाई है तो ये है तो वो है कि आर्टिकल 370 की वजह से ही हम लोग जो है सुरक्षित है, नहीं तो सब कुछ खत्म हो जाएगा। तो ये बहुत सारी चीजें इस दौरान हुई, तो एक कश्मीर के आवाम में वो जज्बा पैदा नहीं हुआ कि दे वॉन्ट टू चेंज समथिंग। तो ये एक प्रॉब्लम रही है कश्मीर के अंदर में, वहां रोजगार की, एजुकेशन की, हेल्थ की कोई व्यवस्था नहीं है। अब ये बीजेपी ने क्या किया है, बीजेपी इस एजेंडे को लेकर के वो ये कह रही है कि हम क्योंकि 370 की वजह से बाहर से लोग आकर के वहां पे हेल्प नहीं कर सकते, केंद्र सरकार आकर के वहां हेल्प नहीं कर सकती, इसलिए हम 370 हटा रहे हैं, इस रूल को हटा रहे हैं ताकि आवाम को जो है, जो बाकी देश में जो है लोगों को सहूलियत मिल रही है, वो सहूलियत जो है वो कश्मीर के लोगों को ही मिले। इस प्लान के ऊपर बीजेपी ने इसको बदलाव किया है, 370 को खत्म किया है। आपके चीज और मैं बता दूं, सिर्फ 370 नहीं किया गया है, बाकायदा इस बिल के साथ एक और बिल पास किया गया है जिसमें ये सुनिश्चित किया गया है, इट हैज बीन इंश्योर्ड दैट कि जो ट्राइबल लोग हैं कश्मीर के अंदर में जो SC ST दलित हैं उनका जो है पॉलिटिकल रिप्रेजेंटेशन हो 10%, मतलब कि पंचायत में या फिर असेंबली में या पार्लियामेंट्री इलेक्शन में वो 10% सीट जो है वो गरीब लोगों को दलितों की पास जाए। तो ये मुझे लग रहा है कि एक सोशल इंजीनियरिंग के साथ साथ ये लोग जो है एक सोशल जो प्रॉब्लम है कश्मीर को उसको उठा करके इन लोगों ने बदलाव किया है। बस देखना ये कि भाई लोग जो है वहाँ पे कश्मीर के जो लोग है वो इन बदलाव को क्या ले किस तरह से लेते हैं,
राइट ओके
करते हैं या इसे एक्सेप्ट करते हैं।
बिल्कुल, लेकिन वहाँ पे कहा जा रहा है कर्फ्यू नाफिज है, इंटरनेट जो है वो बंद किया गया है, टेलीफोन के जरिए रिसाई जो है वहाँ तक वो मुमकिन नहीं है, तो कुछ अभी तक कहा नहीं जा सकता कि कश्मीर के अंदर रद्दअमल जो है वो क्या नज़र आ रहा है। डॉक्टर मुनीश कुमार साहब मज़ीद कुछ देर के लिए हमारे साथ रहिएगा क्योंकि हमें ज्वाइन किया है सरदार अली शाहनवाज खान साहब ने जो एग्जीक्यूटिव डायरेक्टर हैं स्कैंडिनेवियन काउंसिल, कश्मीरी स्कैंडिनेवियन काउंसिल के, उनसे हम बात करना चाहेंगे। लेकिन ZA फैजान साहब जो एक माहिर कानून हैं भारत से हमें ज्वाइन कर रहे हैं, उनसे हम इस आर्टिकल के बारे में बात करना चाहेंगे। जी अस्सलाम वालेकुम ZA फैजान साहब। ZA फैजान साहब, ये जो आर्टिकल 370 है ये असल में है क्या, हमारे सामीन को बताइएगा, और इसको मंसूख करने के बाद अब क्या तब्दीली जो है वो आएगी?
नहीं, ऐसा है कि आर्टिकल 370 जो है एक स्पेशल प्रोविजन है जो 1952 में जो वहाँ की हुकूमत थी, वहाँ के महाराजा थे हरि सिंह ने, उनके साथ समझौता हुआ था गवर्नमेंट ऑफ इंडिया का, और उसके तहत वो आर्टिकल उसमें शामिल किया गया था हिंदुस्तान के कॉन्स्टिट्यूशन में। उसके तहत जम्मू कश्मीर को एक खास दर्जा मिला हुआ था, कि बल्कि उसमें ये भी था कि वहाँ पर जैसे स्टेट में गवर्नर और चीफ मिनिस्टर होता है, वहाँ सदर रियासत और वजीर आजम का होता था, लेकिन वो धीरे धीरे वो सब चीजें खत्म हुई। उसमें प्रोविजन था गवर्नमेंट ऑफ इंडिया जो है उसकी उसको पावर्स मिले हुए थे कि वो रिकमेंडेशन पर जो है बीच अमेंडमेंट कर सकता है, नोटिफिकेशन कर सकता है। जैसे बहुत बहस चली आर्टिकल 355A, तो एज सच देर इज नो आर्टिकल इन द कॉन्स्टिट्यूशन, कोई आपको मिलेगा नहीं आर्टिकल 355A, वो प्रेसिडेंशियल ऑर्डर था जिसका बार बार तस्करा होता था, तो वो उन्होंने खत्म कर दिया है। उनका मैनिफेस्टो था और मैनिफेस्टो में उन्होंने रिट्रेट किया था, पिछली बार भी अब की बार गवर्नमेंट इलेक्ट करके आई इस साल पॉलिटिकल अगर आप देखें। लेकिन बहरहाल तो अब वो आर्टिकल 368 जो कॉन्स्टिट्यूशन ऑफ इंडिया का है उसके तहत उन्होंने उसको खत्म करने के लिए प्रोसीड कर दिया है, दे आर गोइंग टू अबॉलिश इट, ये है। हालांकि अगर आप देखें तो हिंदुस्तान के आईन में कॉन्स्टिट्यूशन में एक दूसरा आर्टिकल भी मौजूद है, आर्टिकल 371, जिसके तहत इस कुछ प्रोविजंस मिले हुए हैं डिफरेंट स्टेट्स को, उसमें नागालैंड भी है, मणिपुर भी है, महाराष्ट्र है, गुजरात है और दूसरे स्टेट्स हैं, उसमें आर्टिकल 371 A B C D E F G H I तक है, गोवा को मिला हुआ है, उस पर नहीं कोई अवेला है। तो एक मखसूस जहनीयत के तहत अगर आप देखें, एक मखसूस सोच के तहत आर्टिकल 370 को अबॉलिश करने की बात है, उससे असल में ये देयर इज नथिंग, द प्रेजेंट गवर्नमेंट जस्ट गोइंग टू।
लेकिन ZA फैजान साहब, भारतीय हुकूमत का जो मकसद है इस इकदाम के पीछे उस पर हमने काफी बात कर ली, अब हम बात आपसे करना चाहेंगे कानूनी नुक्ते नजर से कि अब जो कश्मीर की हैसियत जी तब्दीली क्या आई है।
उन्होंने जैसे बाहर जो आम स्टेट्स कितना वो कश्मीर को भी उन्होंने कर दिया, बल्कि उसके साथ तो इन्होंने ज्यादती ये की है, मैं उसको ज्यादती मानूंगा। अब मेरी समझ में नहीं आ रहा कि उन्होंने ऐसा क्यों किया, आर्टिकल 370 को अबॉलिश कर दिया, चलिए ठीक है कोई बात नहीं है, वो टेम्प्रेरी प्रोविजन भी था, हालांकि वो इंटरनेशनल इशू है नेशन वगैरह में भी, वो तो पोलिटिकल बातें उसको छोड़ दीजिए आप। लेकिन ये मैं समझ नहीं पा रहा हूँ कि उसको इन्होंने दो हिस्सों में बांट दिया ना, क्या कहते हैं लद्दाख, नेपाल लद्दाख का इलाका अलग कर दिया, जम्मू कश्मीर का उन्होंने अलग कर दिया, और दोनों को यूटी बना के यूनियन टेरिटरी के अंदर शामिल कर लिया। जम्मू कश्मीर उसमें तो बाकायदा एक असम्बली लिमिटेड पावर्स को देकर के जैसा है शायद वो करने जा रहे हैं, लेकिन वो तो बिल्कुल डायरेक्ट होगी। ये जो लद्दाख का इलाका है तो उसको बाइकेट करने की क्या जरूरत थी, आई से तो अंडरस्टैंड दैट, लेकिन बहरहाल वो कर सकते हैं, उनको उनको अख्तियार तो ही है आर्टिकल 368 के अंदर। उसके क्या रिपरकशन हो गए, अब कह तो ये रहे कि दहशतगर्दी के खात्मे के लिए उसको ओवर पावर करने के लिए हम इस काम को कर रहे हैं, हालांकि मेरा अपना मानना यह है कि इससे तो और ज्यादा हालात खराब होने के इम्कान है। अभी तो कश्मीर तो आइसोलेटेड है इस वक्त, न इंटरनेट काम कर रहा है, न कुछ है, कर्फ्यू है, आर्मी है, ये तो जब उस चीज का विड्रॉल होगा, जब वो सामने चीज आए कितना पता चलेगा। तो ये है मेरा उस पर प्रकाशन।
बिल्कुल, इसकी एक वजह जो है इंडियन अखबारों में पाकिस्तान की मुबैना जो मुदाखलत है कश्मीर के अंदर वो भी बताई जाती है। जेड ए फैजान साहब, बेहद शुक्रिया, थैंक यू सो मच आपका। हम जानना चाहेंगे, सरदार अली शाह नवाज खान जो हैं हमारे साथ मौजूद हैं जी, सरदार अली शाह नवाज खान वो कश्मीरी लीडर्स जो इस वक्त बैरूनी मुल्क मुकीम हैं, वो भारतीय हुकूमत के इस इकदाम को किस तरह देख रहे हैं?
शुक्रिया। देखिए, बात सीधी सी है और आसानी से समझ में आने वाली है। वो ये है कि भारत जो दुनिया में अपने आप को सबसे बड़ा जमहूरियत कहता है, वो साउथ एशिया में अमन का खाहा नहीं है, वो अमन नहीं कायम होने देना चाहता। उसकी मैं मिसाल आपको देता हूँ बहुत छोटे से टाइम में, वो ये कि अक्वाम मुतहदा की करारदादों के मुताबिक कश्मीरियों को उनका हक देना चाहिए जिस पे कि भारत ने खुद दस्तखत कर रखे हैं। अभी हुआ क्या हुआ, ये कि पिछले ही हफ्ते या दो हफ्ते कबल पाकिस्तान के वज़ीर आज़म इमरान खान वाशिंगटन तशरीफ ले गए, वहाँ पे ट्रंप इमरान मुलाकात हुई। वहाँ पे क्या एजेंडा था, वहाँ पे दो एजेंडे जिनके ऊपर बात हुई जो हमने देखा उनकी प्रेस कॉन्फ्रेंस में भी, और एजेंडे वो अफगानिस्तान में अमन था जो कि एक नेचुरली अमेरिका चाहता है कि वहाँ पे अमन हो और वहाँ से बाइज़त तरीके से वापसी हो। दूसरा क्या बात डोनाल्ड ट्रंप ने की, वो उन्होंने ये कहा कि कश्मीर के ऊपर हम सालिसी करने को तैयार हैं, यानी एक अरब से ज्यादा जो लोग हैं उसको हॉस्टेज बनाया हुआ है इस एक छोटे से खित्ते ने पिछले 70 ईयर से। हम भारत जो है वो तो अमेरिका को अपना बहुत करीबी दोस्त मानता है कि ये हमारा दोस्त है, तो होना तो ये चाहिए था कि भारत उसको वेलकम करता। हम जो दूर बैठे थे, हम जो कहते थे कि अमेरिका है हमारी बात अमेरिका नहीं सुनता था, हमने वेलकम किया, हमें अमेरिका के ऊपर पूरा एतमाद है, हमें यकीन का इजहार किया कि अमेरिकन सदर इसमें सालिसी करें, जो भी फैसला होगा वो लोगों की विशेष के मुताबिक होगा, लेकिन ठीक। अब हुआ क्या, ये जब ये सारा कुछ हो गया तो अमेरिका, चूंकि भारत उस कब्जे को यूनाइटेड नेशंस की करारदादों के मुताबिक जो खुद उसने वहां पे तस्लीम कर रखी है उनसे वो मुकर गया, चूंकि वो वादे पे अमल नहीं करना चाहता, तो उसने अब ये तरीका इख्तियार किया कि क्यों ना पाकिस्तान को डी ट्रैक किया जाए, उसकी तवज्जो वहां से हटाई जाए। तो एक बड़ा हवा उसने खड़ा कर दिया कश्मीर के अंदर, ताकि डोनाल्ड ट्रंप की जो उन्होंने ऑफर की थी मीडिएशन की वो भी फेल हो जाए, और अफगानिस्तान के अंदर पाकिस्तान जो है उसकी मदद से अमेरिका जो वहाँ पे एक अमन चाहता है, अमन के साथ वहाँ पे जो जो भी ट्रांसफॉर्मेशन ऑफ पावर है जो भी कुछ है वो चाहता है वो भी फेल हो जाए। तो भारत के इस वक्त जो हुकूमत है उसकी मैं बात कर रहा हूँ, मैं पूरे भारत की बात नहीं कर रहा, भारत की जो अभी जो एक्सट्रीमिस्ट जो हिंदू एक्सट्रीमिस्ट है उनकी हुकूमत है, उनका ये क्लियर मोटिव है जो आपको भी समझ आना चाहिए, अमेरिकन को भी समझ आना चाहिए, वो क्या है, वो ये है कि वो अमेरिका को फेल करना चाहते हैं दोनों महजों के ऊपर, यानी अफगानिस्तान में भी अमेरिका फेल हो, पाकिस्तान की मदद के बगैर अमेरिका चूंकि कामयाब नहीं हो सकता, और कश्मीर के ऊपर भी जो अमेरिका ने बात की है ताकि वहां पे अमेरिका फेल हो और अमन ना हो। मुझे तो इसके अलावा कुछ नजर नहीं आता अभी। आप
बिल्कुल, अब आपने जो पॉइंट्स उठाए हैं, आपने ये कहा है और हमने बाकी हलकों की जानिब से भी ये कहा जा रहा है कि भारतीय हुकूमत का ये इकदाम जो है ये अक्वामे मुतहिदा की करारदादों और साथ ही शिमला मुआहिदा जो दोनों ममालिक के माबेन हुआ था उसकी खिलाफ वर्जी है। इस पे हमने बात भी की है, लेकिन अब देखना यह है कि अक्वामे मुतहिदा की जानिब से क्या रद्द अमल सामने आता है और आएगा भी या नहीं, इस पे हम बात करेंगे। लेकिन डॉक्टर मुनीश कुमार साहब, आपकी जानिब हम आना चाहेंगे। आपने सरदार अली शाह नवाज साहब को भी सुना, उस पर भी उन्होंने जो कमेंट्स दिए हैं उस पर भी अगर आप कुछ कहना चाहें। साथ एमनेस्टी इंटरनेशनल ने आज जो कहा है के भारत ने स्टेक होल्डर्स को ऑन बोर्ड लिए बगैर ये कदम उठाया है और इसको ये इदारा जो है इंसानी हुकूक की संगीन खिलाफवर्जी जो है वो करार देता है, इस पे भी आप कमेंट कीजिए प्लीज।
देखिए, दो बातें हैं, एक तो जो सरदार अली साहब जो कह रहे हैं वो एक तो एक कॉन्स्पिरेसी थ्योरी के जैसा मुझे नजर आ रहा है, इतना थ्योरी टेल नहीं है इसमें। इसमें बहुत सारे बहुत ही सिंपल सा सिंपल सी बात है कि सिचुएशन
की बात है ना
क्या
जी
टाइमिंग की बात भी आप देख लेना साथ में कि जिस टाइम पे ये हो रहा है, जब अमेरिका ये कोशिश कर रहा था कि इस मसले का कोई हल निकले उसी वक्त ही ये क्यों करना मना।
मैं एक जर्नलिस्ट हूँ, मैं फैक्ट पे बात करता हूँ, इमेजिनेशन पे बात नहीं करता हूँ।
ओके,
और इसलिए मैं उससे मैं नहीं जाता
जी। डॉक्टर मुनीश कुमार जी,
पॉइंट इज वेरी सिंपल
जी।
सरकार को अभी कश्मीर के अंदर में, क्योंकि वहां पे सरकार नहीं थी, वहां पे इलेक्शंस होने वाले थे, वन। नंबर टू, पाकिस्तान के साथ बॉर्डर्स के ऊपर जो है बहुत सारे प्रॉब्लम्स नजर आ रहे थे। अभी आप जिस तरह से देख रहे हैं पिछले एक महीने से जो है गोलाबारी तेज हो रही थी। दूसरी बात, डोनाल्ड ट्रंप ने एक ऐसी बात कह दी जिसके लिए मोदी सरकार को हिंदुस्तान में जवाब देना था कि भाई क्या आपने कोई मध्यस्थता की बात की, आपने क्या उनको मीडिएट करने के लिए आपने गुजारिश की या उनसे रिक्वेस्ट किया। इन सवालों के जवाब के रूप में अगर कोई भी व्यक्ति, अगर कोई भी सरकार जो है कोई स्ट्रेटजी बनाती है तो वो उसको स्ट्रेटजी को अपने हिसाब से वो लगाती है। तीसरी बात कि ये प्लान कि ये कि जम्मू कश्मीर में आर्टिकल 370 को हटाना है, बीजेपी पार्टी जब से बनी है, जब से इनका इतिहास रहा है, तब से ये इस बात को कह रहे थे। ये उस समय से 370 को हटाने की बात कह रहे थे जब से ये म्यूनिसिपैलिटी के चुनाव नहीं जीतते थे। तो ये इनका एक एजेंडा पुराना लगातार चला आ रहा था, और उनको लगता है कि अभी जो बहुत ही अभी दो तीन जो लॉज जो पास हुए हैं, बीजेपी के दोनों हाउसेस में मेजोरिटी नहीं है, जो अपर हाउस है वहां बीजेपी के पास मेजोरिटी नहीं है, लेकिन जिस तरह से लूज जिस तरह का लीडरशिप कांग्रेस की तरफ से दिखाया जा रहा है, उनको लगता है कि भाई ये टाइम है कि जो कंट्रोवर्शियल इश्यूज हैं उनके ऊपर जो ये कानून लगाया जा सकता है। इसलिए आप देखिए कि चाहे वो टेररिज्म को लेकर के जो कानून निकाले गए या फिर आर्टिकल 370, जो जब ये दो तीन कंट्रोवर्शियल इश्यूज जो है उसको लेकर के जो टेररिज्म से ताल्लुकात रखते थे उस तरह के कानून को पास कराने में अपर हाउस में ये कामयाब रही। इमीडिएटली इन लोगों ने प्लान बनाया कि भाई यही मौका है कि आर्टिकल 370 को जो है हम पास करा लें। और ये देखिए कि जितनी भी पॉलिटिकल पार्टीज हैं इन लोगों ने इसमें एक तरह से मदद की है। आप कांग्रेस पार्टी को आप देखें, कांग्रेस पार्टी में ही डिविजन हो गया है। आज जो कांग्रेस पार्टी का जो चीफ विप था उसने रिजाइन कर दिया कि ये जो है एंटी नेशनल काम है, जो पार्टी के पोजीशन है उसको हम ले लेंगे। गुलाम नबी आजाद साहब जो है जो कश्मीर के एक्स चीफ मिनिस्टर है, ही वाज लीडिंग द चार्जेस अगेंस्ट द गवर्नमेंट। तो ये बातें हुई, और बहुत सारे जो मुस्लिम वोटर्स के ऊपर ही राजनीति करती है हिंदुस्तान के अंदर में, जैसे तृणमूल कांग्रेस है, वो देर वॉक आउट। तो ये आप देखिए कि एक पॉलिटी में भी एक जो है डेमोक्रेसी में सिर्फ ये नहीं होता है कि आप जो है कुछ फैसला अपने मन में आपने सोच लिया और जो है बिल्कुल आप वो कर गुजरे, उसके लिए बहुत सारी चीजें होती है, बहुत सारे स्टेक्स हैं पॉलिटिकल पार्टीज हैं। और मैं आपको एक बात बता दूं, चाहे वो एमनेस्टी इंटरनेशनल हो, चाहे ह्यूमन राइट्स वॉच हो, चाहे यूएन की कोई भी एजेंसी हो, हिंदुस्तान के अंदर में एक बात के लिए ये बिल्कुल ये एक उस पर राय है, इसमें कोई दो मत नहीं है कि J&K इज एन इंटीग्रल पार्ट ऑफ इंडिया, और इसको लेकर के कभी भी जब भी कोई बात होगी तो होल ऑफ इंडिया इज यूनाइटेड ऑन दिस पॉइंट। एक बात। दूसरी बात कि रही बात जो ह्यूमन राइट्स ऑर्गेनाइजेशन है और इस तरह की जो एनजीओज वगैरह जो इंटरनेशनलाइज करने में लगे हुए हैं, कि इंडिया इज नॉट अ वेरी वो कोई कंबोडिया नहीं है या कोई वो घाना रिपब्लिक नहीं है कि आप जो है कोई भी ऑर्गेनाइजेशन या चाहे वो एमनेस्टी हो या कोई भी हो वो इस चीज को इंटरनलाइज करे और कोई जो है प्रॉब्लम में आ जाए। इंडिया इज अ वेरी स्ट्रॉन्ग स्टेट एंड दे नो देयर इंटरेस्ट। और दूसरी बात है कि दे हैव द कैपेबिलिटी।
ओके, डॉक्टर मुनीश कुमार साहब, वापस आपकी जानिब आना चाहते हैं। हमें सरदार अली शाह नवाज से भी एक क्वेश्चन करना है, लेकिन हमें इस्लामाबाद से ज्वाइन किया है एक तजज़ियाकार इरशाद महमूद साहब ने, उनकी जानिब जाना चाहेंगे। जी इरशाद महमूद साहब, आवाज़ आ रही है आपको?
جی
ارشاد محمود صاحب, کشمیر کی ریاستی حیثیت ختم کرنے کے حوالے سے پاکستان کی جانب سے ہم نے دیکھا ہے کافی سخت رد عمل جو ہے وہ سامنے آیا ہے, لیکن اس اقدام کی ایک وجہ بھارت کی جانب سے جو بتائی جا رہی ہے وہ ہے پاکستان کی کشمیر میں مبینہ جو مداخلت ہے اور ایل او سی پہ جو اس وقت صورتحال ہے اس پہ قابو پانا ہے. آپ کیا کہنا چاہیں گے اس بارے میں؟
دیکھیے, میں نہیں سمجھتا کہ یہ کوئی ایسی جسٹیفیکیشن ہے. خصوصی حیثیت کے ختم ہونے سے پاکستان کی مداخلت کیسے رکے گی, پاکستان کو کیسے روکا جائے گا, کشمیر کو کیسے سٹیبل کیا جائے گا؟ میں تو سمجھتا ہوں کہ یہ عدم استحکام کی ایک ریسیپی ہے جو انڈیا نے شروع کی ہے, اور کشمیر کے مسئلے کی ایک انٹرنیشنل اور بائی لیٹرل جو ہے نا پرسنالٹی ہے جس کو نظر انداز نہیں کر سکتے. اگرچہ انڈیا بار بار کہتا رہا کہ یہ داخلی معاملہ ہے, لیکن کبھی بھی اس بات کو دنیا کے کسی ملک نے یا عالمی ادارے نے تسلیم نہیں کیا. ابھی آپ دیکھیے گزشتہ سال جو ہے 14 جون کو جو یونائیٹڈ نیشن ہیومن رائٹس کمیشن کی رپورٹ آئی, اور ابھی جو 8 جولائی کو رپورٹ آئی, دونوں میں انہوں نے کہا کہ کشمیریوں کے حق خود ارادیت کی ریسپیکٹ کریں دونوں ممالک. تو کہاں سے یہ انٹرنل مسئلہ ہو گیا؟ تو میں سمجھتا ہوں کہ اس کے نتیجے میں کشمیر میں آپ دیکھیے جو سچویشن انڈیا نے کریٹ کی, اگر کوئی ڈیموکریٹک ملک, کوئی جمہوری ملک اس کا تصور بھی نہیں کر سکتا تھا کہ کرفیو لگا کے بغیر کسی کنسلٹیشن کے, بغیر لوگوں کے مشورے سے ان کے اوپر ایک نظام مسلط کر دیا گیا, اور یہ کہا جا رہا ہے کہ یہ اس کے فائدے میں. بھائی یہ چیز تو لوگ فیصلہ کریں گے کہ ان کے فائدے میں کیا ہے اور ان کے فائدے میں کیا, نہ یہ کہ مرکزی سرکار جو ہے اس کے 3-4 لوگ مل کے تو ایک بل لے آئیں گے اور وہ پھر کشمیر کے اوپر. تو کشمیریوں میں کراس کا لائن آف کنٹرول ایک بڑا رزال پایا جاتا ہے کہ اس کو قبول نہیں کریں گے, اور جس فیصلے کو عوامی تائید حاصل نہ ہو, جس کو سپورٹ نہ ہو, پرو انڈین پولیٹیکل پارٹیز کی بھی اس فیصلے کو سپورٹ نہیں ہے, تو میں نہیں سمجھتا یہ کیسے سسٹین کرے گا.
ابھی جس طرح ہم نے کہا کہ پاکستان کی جانب سے کافی سخت رد عمل سامنے آیا ہے, لیکن اگر ہم دیکھیں تو سفارتی سطح پر پاکستان جو ہے وہ کیا کچھ کر سکتا ہے, اس کے پاس اب اس وقت کیا آپشنز ہیں؟
دیکھیے یونائیٹڈ نیشن کا آپشن کھلا ہے, اور 57 میں بھی یونائیٹڈ نیشن نے ایک قرارداد میں کہا تھا کہ کشمیر کا کوئی یونیلیٹرلی اس کی جورسڈکشن, اس کی حیثیت میں کوئی تبدیلی نہیں کی جا سکتی. جب وہاں علاج کا جو قرارداد انہوں نے علاج کو جو ریکٹیفائی کیا تھا کانسٹیٹیوئنٹ اسمبلی نے, اس پہ انہوں نے ایک پوزیشن لی تھی. وہاں بھی سیکورٹی کونسل میں پاکستان دوبارہ اس کو اٹھا سکتا ہے. میں سمجھتا ہوں ایک طرح سے جس کو کہتے ہیں اردو محاورہ ہے کہ شر سے خیر برآمد ہونا, یہ انڈیا نے خود اس کو انٹرنیشنلائز کر دیا, کشمیریوں کو مزید آئسولیٹ کر دیا.
بہت شکریہ آپ کا,
اضافہ کر دیا.
بہت شکریہ آپ کا ڈاکٹر ارشاد محمود صاحب ہمیں ٹائم دینے کا. اور اس وقت ہمیں جوائن کیا ہے ایک کشمیری رہنما مشال ملک صاحب نے, وہ اس وقت ہمارے ساتھ لائن پہ ہیں. السلام علیکم مشال ملک صاحب.
وعلیکم السلام.
آپ ہمیں یہ بتائیے گا کہ یہ بھارتی حکومت کی جانب سے کشمیر کی ریاستی حیثیت ختم کرنے پر آپ کیا کہنا چاہیں گی؟
دیکھیں یہ بہت بڑی ایک ٹریجڈی ہے اور ایک بہت بڑا انجسٹس ہے. جن کی قوم ہے, جو وارث ہیں اس زمین کے, جو سٹیزن ہیں, پرماننٹ ریزیڈنٹ ہیں, اور یہ ہندوستان نے یہ رائٹ نہیں دیا ہوا کشمیریوں کا, یہ پارٹیشن سے پہلے کا ہے, مہاراجا ہری سنگھ کے زمانے کا, کہ پروٹیکٹ کیا گیا ہے اس زمین کو, اور اس کے اوپر اس کے بعد تو یو این کی قراردادیں بھی ہیں. ابھی تک اس کے فیوچر کا فیصلہ نہیں ہوا ہے, اور جس طریقے سے انہوں نے یہ اسکریپ کیا ہے یہ کہیں دنیا میں اس کی مثال نہیں ملتی, کیونکہ نہ ہی یہاں پہ ان کی جموں کشمیر کی اسمبلیز چل رہی ہیں, جو ان کی وہاں پہ جو بھی چیف منسٹرز ہوتے ہیں وہ معاملہ نہیں چلا کیونکہ کنٹرول نہیں کر سکے وہاں کی عوام کا سینٹیمنٹ. پھر اس کے بعد انہوں نے گورنر رول لگایا, اس کے بعد پریزیڈینشیل رول لگایا, وہ بھی نہ چل سکا. تو اب ڈائریکٹ سینٹر سے انہوں نے ایک پریزیڈینشیل آرڈر لیا ہے, سپر سیڈ کیا ہے جموں کشمیر کی اسمبلی کو اور اپنی بھی کانسٹیٹیوشن کو, کیونکہ آرٹیکل 370 جو ہے اس کا جو 35A ہے اس کے لیے لوگوں کی جو ول ہے, جو وہاں کی مرضی ہے, اس کے اکارڈنگلی فیصلہ ہوتا ہے. تو یہ تو ہر ڈائنامکس اس کی دیکھ لیں, اس کی لیگل, اس کی پولیٹیکل, اس کی سوشل, اس کی ہیومین اسپیکٹ, آل کوویننٹس جو انٹرنیشنل لا کو کور کرتے ہیں, ہیومینیٹیرین لا آف کانفلکٹ زون اور یو این ریزولوشن, اس کی سب کی بدترین نگیشن ہے.
اوکے اس پہ ہم سننا چاہیں گے ڈاکٹر منیش کمار صاحب کو. ڈاکٹر منیش کمار صاحب یہ ایک سینئر کشمیری رہنما مشال ملک جو ہیں ان کا آپ نے رد عمل سنا, اس پہ آپ کیا کہنا چاہیں گے؟
دیکھیے یہ تو ایک دو نظریے کا انتر ہے. ایک نظریہ یہ بھی ہے کہ جن لوگوں کو فائدہ ہوا جو رولنگ ایلیٹ ہے کشمیر کے اندر میں, ان کو یہ 370 اور جو پراپرٹی رائٹس اور یہ لے کر کے جو آرٹیکل 35 کا جو فائدہ ہوا ہے
جی.
وہ بیسیکلی جو کشمیری ایلیٹس ہیں, جو دو تین جو پریوار ہیں, جو فیملیز, جو رننگ دی گورنمنٹ, وہ ان کو اس سے فائدہ ہوا ہے. ادروائز جو ہے عام کشمیری جو ہے اس کو اس کی ان کی غربت کو, ان کے پرابلمس کو یہ لوگ بالکل ایڈریس نہیں کر سکے. سرکار تو چلی ہے, پیسے بھی گئے ہیں. جو پیسہ آپ یہ سمجھ لیجیے کہ آن ایوریج انڈین سٹیزن کے اوپر اگر 1000 روپے خرچ ہوتے ہیں تو کشمیری لوگوں کے اوپر پر پرسن 6000 ختم ہوتے خرچ ہوتے ہیں, مطلب 6 times. لیکن یہ پیسے آئے کشمیر میں آئے, کس نے خرچ کیے, کہاں خرچ ہوا, یہ سب سوال جواب اگر یہ دیکھیں. میں ان کی باتوں سے میں ایگری کرتا ہوں, بہت ساری باتوں سے میں ایگری کرتا ہوں, لیکن کچھ جواب جو ہے کشمیر کے جو رولنگ ایلیٹس ہے ان کو بھی دینا چاہیے کہ بھائی آپ نے اب تک, آپ کے پاس سرکار چلانے کے لیے آپ کو پورا موقع دیا گیا, آپ کے پاس یہ سارے رائٹس ہیں, آپ کے ہاں انڈسٹری کیوں نہیں ہے, آپ کے ہاں روزگار کیوں نہیں ہے, آپ کے ہاں غریب آدمی کیوں بھرے ہوئے ہیں. جو بہت ساری اسکیمز جو پورے انڈیا میں لگی ہوئی ہے, جیسے بہت سارے نئے نئے اسکیمز آئے ہیں پچھلے 20 سال میں, 25 سال میں, وہ فائدہ کشمیری غریب کے ساتھ غریبوں کو کیوں نہیں مل رہا ہے؟ تو یہ میرا یہ کہنا ہے کہ نظریے کا ڈفرنس ہے, وہ ڈیموکریسی میں تو صحیح ہے, ان کی بات اپنی جگہ سے ان کے نظریے سے وہ جائز بھی ہے کہ بہت ساری چیزیں جو ہیں, جو آرگنائزیشنس ہیں, بہت سارے لوگ جو ہے وہ اس کا ضرورت کر رہے ہیں, لیکن یہ پکش بھی ہے جو بہت سارے لوگ جو کشمیر کے اندر میں اس بات کو اٹھا رہے ہیں. اس کا پورا جو فیصلہ ہوگا, یہ جو آرگنائزیشنس ہیں یا جو لوگ ہیں جو ابھی کہہ رہے ہیں, اس کا کوئی زیادہ مطلب نہیں ہوگا اگر آپ دیکھیں گے کہ آگے آنے والے دنوں میں کہ کشمیر کی جنتا ان بدلاؤ کو کس طریقے سے لیتی ہے. اگر وہ پوری کی پوری سڑک اتر جاتی ہے تو ان کی بات صحیح ہو جائے گی, اگر لوگ اس کو ایکسپٹ کر لے جاتے ہیں تو سرکار جو کہہ رہی ہے وہ بات صحیح ہو جائے گی.
لیکن ڈاکٹر منیش کمار صاحب, جب کرفیو نافذ ہو, فون تک ٹیلی فونوں تک ایکسس نہ ہو, نیٹ ورک کام نہ کر رہا ہو, تو پھر کیسے لوگ سڑکوں پر آئیں گے جب ان کو نکلنے کی اجازت ہی نہیں ہوگی؟ تو
نہیں, بالکل یہ بالکل صحیح بات ہے آپ کی, جو سرکار کی طرف سے جو قدم اٹھائے گئے ہیں یہ بالکل ہی لوگوں کے رائٹس کے اوپر جو ہے ایک حملہ ہے, اس کو جو ہے اس کو اچھا نہیں کرنا چاہیے. لیکن پھر بھی میں یہ کہوں گا کہ چونکہ یہ بہت ہی ایک بڑا بدلاؤ ہے اچانک سے, جو وائلنس وغیرہ کو جو ہے وہ موقع دے سکتا ہے, جو بہت سارے جو ایلیمنٹس ہیں کشمیر کے اندر میں, جو جہادی ایلیمنٹس ہیں, جو لوگ جو ٹیررزم کے ساتھ جڑے ہوئے ہیں, ان کو ایک موقع مل سکتا ہے کہ وہ جو ہے وہاں پہ وائلنس کر سکے. اس لیے جو
ہے ڈاکٹر صاحب سے ایک سوال
ہے, اور میں اس لیے بھی کہہ رہا ہوں کہ ہندوستان کے اندر میں جو لوگ کشمیر ایشو کے ساتھ جڑے بھی ہیں, بہت سارے لوگ ہیں کہ جو کشمیر کے لیے جو ہے کشمیریوں کے لیے آواز اٹھاتے رہے ہیں, وہ اس وقت جو ہے وہ چپ ہیں.
اوکے اوکے, سردار علی شاہ نواز صاحب کوئی کوشچن آپ سے کرنا چاہ رہے ہیں؟ پھر آپ نے جو گفتگو کی ہے, جو پوائنٹس اٹھائے ہیں کہ اس آرٹیکل کو ختم کرنے سے فائدہ کیا ہو سکتا ہے, اس پہ مشال ملک صاحبہ جو ہیں ان کے بھی کمنٹس لینا چاہیں گے. جی سردار علی شاہ نواز صاحب.
جی مریشما صاحب, میرا سوال آپ سے سمپل یہ ہے, دیکھیں ابھی جو ہوا آج جو ہوا وہ ہوا آپ کے تو پارلیمنٹ میں غلام نبی آزاد صاحب نے تو یہ طے کہا کہ یہ ڈیموکریسی کا قتل ہے, یہ جمہوریت کا قتل ہوا ہے آج. میرا سوال آپ سے یہ ہے کہ اس 70 years ago اس مسئلے کا حل کیا ہے؟ دیکھیں میں ناروے میں بیٹھا ہوں اوسلو میں, میری ملک کی حکومت کی جو پرائم منسٹر جب انڈیا گئی ہیں تو انہوں نے یہ کہا کہ اس مسئلے کو حل ہونا چاہیے.
اوکے, بالکل صحیح, کیونکہ ٹائم کم ہے, کوسچن آپ کا آ گیا سردار علی شاہ نواز صاحب. ٹھیک, ڈاکٹر منیش کمار صاحب ان کا کوسچن یہ ہے کہ کیا بھارتی حکومت کے اس اقدام کی وجہ سے کشمیر کے مسئلے کی حل کی جانب ہم بڑھ رہے ہیں, یا اس سے یہ مسئلہ جو ہے مزید گمبھیر ہوگا؟
میں بہت کلیئر بتا دوں آپ کو, غلام نبی آزاد صاحب نے کہا کہ بھائی ڈیموکریسی کا قتل ہے, लेकिन उनकी ही पार्टी के एक वरिष्ठ लीडर जो यूपीए दौरान में जो है वो रह चुके हैं लॉ मिनिस्टर, ही सेड कि भाई ये जो कांग्रेस ने जो स्टैंड लिया है वो एंटी नेशनल है, सरकार के खिलाफ आवाम के खिलाफ जो है वो फैसला ले रहे हैं गुलाम नबी आजाद। कांग्रेस इस बात का आपस में ही टूट चुकी है, उसका चिप विप जो है वो भाग चुका है। तो ये एक बात है। दूसरी बात कि जो सोल्यूशन है कश्मीर प्रॉब्लम का, जो सोल्यूशन है, सोल्यूशन क्या हो, ये अलग अलग नजरिए की बात है। जैसा मैंने कहा, हिंदुस्तान की पॉलिटिकल पार्टीज को लगता है कि इसका सोल्यूशन यही है कि जो कश्मीर का पूरा हिस्सा जो है इंक्लूडिंग पीओके वो हिंदुस्तान के साथ आ जाए। ये बीजेपी का मौकफ है, मैं आपको बता दूं, ये उनको लगता है कि उनके हिसाब से सोल्यूशन ये है।
Right.
दूसरी तरफ से जो बात है वो जो पाकिस्तान और कश्मीर में जो तहरीक चल रही है उनके लिए कहना है कि भाई उनको इंडिपेंडेंस चाहिए, उनके लिए सोल्यूशन वो है। देयर इज अ मिड पॉइंट कि भाई कि क्या हम ऐसा कोई सिस्टम बना सकते हैं कि जिसमें वहां पे सरकार भी रहे, उसको ऑटोनॉमी भी हो, लोग अपने हिसाब से जो वहां पे सरकार चला सके, अपने हिसाब से अपने रिप्रेजेंटेटिव को जो है वो चुन सके।
ठीक, बहुत शुक्रिया मुनीश कुमार साहब आपका, सरदार अली शाह नवाज साहब आपके भी हम शुक्रगुजार हैं, जेड ए फैजान साहब ने भी हमें ज्वाइन किया उनके भी शुक्रगुजार हैं। मशाल मलिक साहिबा आपकी जानिब मैं आना चाहूँगी। डॉक्टर कुमार साहब का ये कहना है कि इस आर्टिकल को ख़त्म करने से ख़ुद कश्मीरियों को फ़ायदा होगा, इस आर्टिकल के होते हुए कश्मीर के अंदर इंडस्ट्री जो है वो नहीं लगाई जा सकती थी, और उन्होंने ये भी कहा कि सियासत जो थी वो चंद लोगों के हाथों तक महदूद थी, गुरबत थी, वहाँ मुफलिसी थी, अब वो ख़त्म होने के लिए जो हुकूमत पॉलिसी अपनाएगी उससे फ़ायदा होगा कश्मीरियों को। जी
देखिए, ये तो लोकल इकोनॉमिक इश्यूज हैं, यहाँ तो तहरीक चल रही है राइट टू सेल्फ डिटर्मिनेशन की, जो हमारे फ्यूचर का फैसला है यूएन की करारदादों के मुताबिक अभी तक प्लेबिसिट हुआ नहीं है, जो वहाँ की आवाम चाहती है। इन्होंने ऊपर अपनी ऑक्यूपेशन फोर्सेस वहाँ पे कायनात की हुई हैं, और ये कभी कोई एक्सक्यूज बना के कुछ कहें, कभी कुछ कहें, लॉ एंड ऑर्डर सिचुएशन, लॉ एंड ऑर्डर की क्या सिचुएशन है जब इन्होंने लाइसेंस ऑफ किल दिया हुआ है कि कश्मीरी कौम को, ये पीसफुल प्रोटेस्टर्स को जो बाहर निकलते हैं अपने हक और सच के लिए वो निकले तो उनको मार दिया जाता है, पैलेट्स यूज किए जाते हैं, फॉस्फोरस शेल्स यूज की जाती हैं, शूटर गन्स यूज की जाती हैं, रेप को एज अ वेपन ऑफ वॉर यूज किया जाता है, ये पूरा इंटरनेशनल रिकॉर्डेड इनके वॉर क्राइम्स हैं। और इस पे हाल ही में यूएन की भी, ह्यूमन राइट्स कमीशन की बहुत स्ट्रॉन्ग रिपोर्ट आई है, लास्ट ईयर भी आई है, इस साल एमनेस्टी इंटरनेशनल ने भी की है, पब्लिक जो काले कानून है पब्लिक सेफ्टी एक्ट, जिसके तहत इस वक्त मेरे शौहर मोहम्मद यासीन मलिक जो तिहार की डेथ सेल के अंदर है, 5x7 feet का छोटा सा पिंजरा है, ओपन टॉयलेट है वहां पे, उनकी ऑलरेडी मल्टीपल एलिमेंट्स हैं, उनको बहुत ही टॉर्चरस एनवायरमेंट में रखा जा रहा है, उनकी आंख में ब्लड क्लॉट हो गया है, उनके कान में पस पड़ गई है क्योंकि ओपन लैट्रिन के सामने वो सोते हैं, पिंजरे में सारा दिन बंद किया जाता है, पूरे दिन और रात के अंदर ओनली 10 मिनट्स उनको बाहर निकाला जाता है एक वॉक के लिए, और वो एक अल्लाह अपनी विल पावर पे वो सर्वाइव कर रहे हैं, उनका जो फेथ है अल्लाह के अंदर, बट दिस इज नॉट लिविंग ऑन मिरेकल्स ऑलवेज, ये मेरिट्स और जो राइट्स हैं आप अमेरिका से करें, आपको पता है पूरी दुनिया में राइट्स हैं पॉलिटिकल प्रिजनर्स के, इसमें जिनीवा कन्वेंशन हैं जिनका खुद इंडिया सिग्नेटरी है, ये उसकी निगेशन है। मैं तो एज अ वाइफ उनकी डिमांड कर रही हूँ क्योंकि वो फेस है पूरी पीसफुल स्ट्रगल का, कभी भी जब ये मसला हल होना है तो मेन जो लीडर्स हैं जो आवाम को जिनको कबूल करती है वो नहीं होंगे, उनको मार दिया जाएगा या उनकी आवाज बंद कर दी जाएगी या उन पे बैन लगा दिए जाएंगे, तो फिर कौन ये मसला हल करेगा? आप एक एक बंदे से जाके पूछेंगे कश्मीरी से कि आप क्या चाहते हैं, ये बहुत ही
इन चीजों को मद्देनजर रखना होगा, और
वी नीड टू सेव द रियल वॉइसेस ऑफ कश्मीर।
यही बात जो है एमनेस्टी इंटरनेशनल ने अपने बयान में कही है। मशाल मलिक साहिबा बेहद शुक्रिया आपका, जो आप गुफ्तगू कर रही है यही बातें जो है एमनेस्टी इंटरनेशनल की जानिब से की गई हैं। थैंक यू सो मच टाइम देने का, बेहद शुक्रिया। और सामिन प्रोग्राम को हम थोड़ा सा आगे बढ़ाना चाहेंगे लेकिन पहले लेते हैं एक ब्रेक।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए, फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
جی سامین ویلکم بیک, آپ سن رہے ہیں پروگرام جہاں رنگ, میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں اسفر امام. اور سامین اسی موضوع پہ ہم نے کچھ دیر پہلے بات کی ہے پاکستان کے سابق سیکرٹری خارجہ شمشاد احمد خان صاحب سے, اور ہم نے ان سے پوچھا کہ حکومتی پاکستان نے بھارتی اقدام کی سخت مذمت تو کی ہے لیکن سفارتی سطح پر جب اقدامات کی بات ہو تو پاکستان کے پاس کیا آپشنز ہیں, ان کا کیا کہنا تھا, آئیے دیکھتے ہیں سنتے ہیں. جی
بہت کچھ کیا جا سکتا ہے اور میرے خیال میں آلریڈی کیا جا چکا ہے. تو یہ گزشتہ دو دہائیوں کے برعکس ابھی بہت متحرک حکومت ہے, قیادت ہے اور بڑے اچھے طریقے سے کشمیر کو اپنا موقع بیان کر رہی ہے. لیکن جو سچویشن خراب ہوئی ہے وہ انڈیا کی وجہ سے ہوئی ہے, اور انڈیا نے جو اپنے آئین کی جو اسپیشل کلازز تھی جن کی وجہ سے کشمیر میں ایک خاص اسٹیٹس تھا وہ ختم کر دیا ہے. اگرچہ پریکٹیکلی گراؤنڈ سچویشن پہ بھی بدلتی اور اس اقدام سے کوئی یونائٹڈ نیشن ریزولوشن جو ان کی اپنی اہمیت یہ سگنیفیکینس کی اس میں کوئی تبدیلی نہیں آتی, کیونکہ یہ تو ایک انڈیا کا انٹرنل مسئلہ تھا اور انڈیا نے یہ شکلیں ڈالی تھی آئین میں اس وقت کشمیری قیادت ہوتی تھی ان کو راضی کرنے کے لیے, اور اب وقت کے ساتھ ان کو یہ محسوس ہو رہا تھا کافی عرصے سے کہ وہ ان شکوں کے بغیر ہی جتنا ظلم بھی کشمیریوں پر ڈھایا جا سکتا ہے وہ ان شکوں کے بغیر زیادہ ڈھا سکتے ہیں. تو یہ انڈیا کا فیصلہ ہے بدقسمتی سے, اور اس سے خطے میں امن کی کوز کو سب سے بڑا نقصان ہوگا, اور پہلے انڈیا اور پاکستان کے جو تعلقات ہیں وہ بہت پوشیدہ ہیں اور واقعات لائن آف کنٹرول کے برابر ہو رہے ہیں اور اتفاق کے بعد صورتحال اور خراب ہو.
جی امریکی صدر ڈونلڈ ٹرمپ نے مسئلہ کشمیر پر ثالثی کی پیشکش کی تھی, کیا پاکستان کو اس وقت ان سے رابطہ کرنا چاہیے یا پاکستان کرے گا, شمشاد احمد خان صاحب کا کہنا تھا.
دیکھیں بات یہ ہے کہ یہ جو اقدام مودی نے اٹھایا ہے یہ دیکھیے جب سے ٹرمپ نے اوول آفس میں بیٹھ کر عمران کے سامنے یہ آفر کی تھی اس کے بعد سے آپ نے مودی کو بالکل خاموش پایا, تو اس نے اپنا سپوٹ توڑا ہے مودی نے, اپنی خاموشی توڑی ہے اور یہ الٹے ہاتھ کا ایک تھپڑ ٹرمپ کے منہ پر رسید کیا ہے کہ تم نے یہ پاکستان کی پرائم منسٹر کو یہ کہا اور میرا یہ جواب ہے. تو میں فوری پر طور پر تو یہ میں کہہ سکتا ہوں کہ مودی کا جواب ہے جو ٹرمپ نے بڑے خلوص نیت سے اس خطے میں امن کی خاطر ایک اپنی آفر پیشکش کی تھی کہ وہ دونوں ملکوں کے درمیان اچھے تعلقات پیدا کرنے کی کوشش کرے گا, کشمیر کا مسئلہ حل کروانے کی کوشش کرے گا. یہ بنیادی طور پر مودی کا ٹرمپ کے جو پیشکش ہے اس کا جواب ہے. مجھے یقین ہے کہ ٹرمپ اب وہاں وائٹ ہاؤس کی بہت وچار ہو رہی ہوگی کہ انہوں نے کیا رول ادا کرنا ہے, لیکن جہاں تک پاکستان کا تعلق ہے فوری طور پر پاکستان کو بھی یہ چاہیے کہ ای فائیو جو ہے ممالک اسلامی کونسل کے جو پرماننٹ مستقل ممبر ہیں ان بشمول پریزیڈنٹ ٹرمپ کے, اور صورت کی جو سنگینی ہے ہنگامی طور پر ان کے نوٹس بلائی جائے اور ان کے ساتھ مشورہ کر کے جو مزید اقدامات سلامتی کونسل یا اور کسی طریقے سے بھی ضرورت ہو وہ لیے جائیں.
جی سامین یہ تھے پاکستان کے سابق سیکرٹری خارجہ شمشاد احمد خان صاحب, اور اس وقت ہمیں کینیڈا سے عالمی قوانین کے ایک ماہر ڈاکٹر فضل محمود صاحب نے جوائن کیا ہے, ان کو پروگرام میں ہم خوش آمدید کہتے ہیں. اور ڈاکٹر فضل محمود صاحب, پاکستان نے یہ کہا ہے کہ بھارت نے کشمیر کے جو سے متعلق آرٹیکل 370 کے حوالے سے جو قدم اٹھایا ہے وہ اس مسئلے کو عالمی عدالت انصاف میں لے کے جائے گا, عالمی قوانین کو سامنے رکھتے ہوئے عالمی عدالت انصاف میں اس کیس کو اگر لے کے جاتا ہے پاکستان تو اس پہ کیا آگے پیش رفت ہو سکتی ہے؟
سب سے پہلے تو میں یہ بتا دوں کیونکہ یہ ایک انٹرنیشنل باؤنڈری لائن جو ہے اس کا مسئلہ ہے, کیونکہ یہ دونوں اسٹیٹس کے درمیان ایک ڈسپیوٹ ہے اور کوئی بھی ڈسپیوٹ جو دونوں اسٹیٹس کے درمیان ہوتا ہے وہ یونائٹڈ نیشن کے چارٹر کے تحت جو انٹرنیشنل کوڈ آف جسٹس جس کا وجود آیا انٹرنیشنل کوڈ آف جسٹس میں وہ لے جایا جا سکتا ہے, اور آئی سی جے کے چارٹر کے تحت یہ انڈیا میں جو مقبوضہ کشمیر کی حیثیت ختم کر دی گئی ہے, آرٹیکل 370 اور 358 کو ختم کیا گیا ہے, اور اس میں جو ہے لداخ کو ایک علیحدہ مرکز کے زیر انتظام قرار دے دیا گیا ہے, اور یہ ایک صدارتی آرڈیننس ہے, اس کے تحت یہ سب کچھ کیا گیا ہے. اب وہاں پر جب انٹرنیشنل کورٹ آف جسٹس میں یہ ایشو اٹھے گا اور انٹرنیشنل کورٹ آف جسٹس میں یہ مسئلہ جائے گا, تو یہ ڈیفینیٹلی یہ دونوں اسٹیٹس کے درمیان ایک ڈسپیوٹڈ ٹیریٹری ہے, اور اس کو عالمی عدالت انصاف جو ہے یہ بڑی قریبی نظر سے دیکھے گی.
رائٹ.
کیونکہ یہ دونوں اسٹیٹس جو ہیں یہ ان کے درمیان ایک مسئلہ ہے اور یہ اس کے جورسڈکشن میں آتا ہے. لیکن اس کو دوسری طرف یہ پولیٹیکل سچویشن میں بھی دیکھنا چاہیے کہ پولیٹیکلی طور پہ یہ مسئلہ جو ہے پاکستان کو اس وقت سٹ بیک نہیں کرنا چاہیے, یہ ناؤ اور نیور والی بات ہے. آپ کا سارا پانی جو ہے وہ اسی کشمیر سے آتا ہے, اور جب یہ کشمیر نہیں رہے گا تو پاکستان بالکل بنجر ہو جائے گا.
Right.
اور سندھ تاس معاہدہ جو ہے اس کے روح سے پاکستان آلریڈی بہت ڈیفیسٹ میں ہے, کہ پاکستان جو ہے وہ پہلے سے ہی بہت زیادہ مسائل سے دو چار ہے, کہ پاکستان میں اس وقت پانی کی دن بدن قلت جو ہے.
یعنی آپ کا یہ کہنا ہے کہ محمود صاحب کے پاکستان کو کے پاس یہ موقع ہے کہ وہ سفارتی سطح پر اس ایشو کو اٹھائے, خاص طور پر صدر ٹرمپ نے گزشتہ دنوں ثالثی کی پیشکش بھی کی تھی, تو اس میں آپ کے مطابق پاکستان کو فائدہ ہو سکتا ہے. بے حد شکریہ, ٹائم چونکہ کم ہے, آئندہ اس موضوع پہ ضرور آپ سے بات ہوگی. سامعین, پروگرام کو آگے بڑھانا چاہیں گے, پاکستان سے معروف تجزیہ کار جہانگیر خٹک صاحب اس وقت لائن پہ ہمارے ساتھ ہیں. السلام علیکم جہانگیر خٹک صاحب.
جی وعلیکم السلام, بہت بہت شکریہ آپ کو اور سننے والوں کو.
بہت شکریہ آپ کا. جہانگیر خٹک صاحب, جیسا کہ آپ کے علم میں ہے کہ ساؤتھ اینڈ سینٹرل ایشیا افیئرس کے لیے امریکہ کی جو نائب وزیر خارجہ ہے ایلس ویلز, وہ پاکستان کے دورے پر ہیں اس وقت. اس دورے کی موجودہ صورتحال میں آپ کیا سگنیفیکینس دیکھتے ہیں؟
دیکھیے, اس کی سگنیفیکینس تو اچھی خاصی ہے, کیونکہ ایلس ویلز کا جب آنے کا پروگرام تھا وہ تو بنیادی طور پر جو افغانستان میں جو پیس پروسیس ہے وہ ایک بہت زیادہ اہم مرحلے میں داخل ہو چکا ہے, کیونکہ امریکہ اور طالبان کے درمیان جو بہت قریب ہے اور نیکسٹ سٹیج کی تیاری کی جا رہی ہے جو کہ انٹرا افغان ڈائیلاگ ہے, اور اسی میں امریکہ چاہتا ہے کہ پاکستان کی مدد حاصل کی جائے. اور اس میرا خیال ہے کہ ایل ایس ویلز کے ایجنڈے میں ٹاپ پر یہی ٹاپک تھا, اور اس کے بعد پھر جو بائی لیٹرل ریلیشنز ہیں ان کو بہتر کرنے کے لیے کچھ فالو اپ میٹنگز کا بھی ایسی خبریں ہیں. اب جو صورتحال بنی ہے انڈین اقدام کے بعد, تو شاہ محمود قریشی نے جو ٹویٹ کیا ہے ان کا تو یہ کہنا ہے کہ ہم اٹھائیں گے یہ مسئلہ ایل ایس ویلز کے ساتھ بھی, تو ڈیفینیٹلی یہ اٹھے گا, کیونکہ پاکستان اور انڈیا کے درمیان کوئی بھی کشیدگی اس موقع پر, جبکہ افغانستان کی جو پیس پروسیس ہے وہ بہت کرٹیکل سٹیج پر ہے, امریکہ کبھی بھی یہ افورڈ نہیں کر سکے گا, نہ ہی وہ یہ چاہے گا, اور اسی لیے پاکستان ابھی ان کو کیا کہتا ہے یہ دیکھنے والے وقت ہی آنے والا وقت ہی بتائے گا. لیکن عمومی طور پر یہ کہا جا سکتا ہے کہ اگر پاکستان انڈیا کے درمیان کوئی بھی چپکلش, کسی محدود جنگ یا کسی جھڑپوں میں جاتی ہے یا اسی طرح کشیدگی قائم رہتی ہے, تو ظاہر ہے پاکستان کا فوکس جو ہے وہ ڈائیورٹڈ ہوگا.
Right.
اور اس کا ڈائریکٹ امپیکٹ جو ہے وہ افغان پیس پروسیس پر پڑے گا.
بہت شکریہ جہانگیر خٹک صاحب, تھینک یو سو مچ. اور سامعین, ہم کوئکلی آپ کو بتاتے چلیں کہ امریکہ میں ایک ہی دن میں یکے بعد دیگرے شوٹنگ کے دو واقعات جو ہوئے ہیں, اس پر صدر ٹرمپ نے گہرے رنج و غم کا اظہار کیا ہے. ابھی کچھ دیر قبل انہوں نے ٹیلی ویژن پر قوم سے خطاب بھی کیا, جس میں انہوں نے کہا کہ یہ واقعات انتہائی افسوسناک ہیں اور حکومت ان کے سدباب کے لیے تمام کوششیں جو ہیں وہ کر رہی ہیں. مختصراً ان کے ایک بائٹ آپ کو سنوانا چاہیں گے. جی,
وی کین ناٹ الاؤ آور سیلوز ٹو فیل پاورلیس. We can and will stop this evil contagion.
صدر ٹرمپ کہہ رہے ہیں کہ ہم خود کو بے بس نہیں سمجھتے, اس متدی بدی کو روکنے کی ممکن کوشش کریں گے, اور ہم بحیثیت ایک قوم ان حالات کا مقابلہ کریں گے. اور سامعین, اس کے ساتھ ہی پروگرام کا ٹائم ختم ہوتا ہے. شہناز نفیس اور پروڈیوسر اسفر امام کو اجازت دیجیے. اپنا خیال رکھیے گا. اللہ حافظ.
اس پروگرام میں جو نقطۂ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہفتے کی شب نیو یارک کے علاقے اسٹیٹن آئیلینڈ میں ایک اور پولیس افسر نے خود کو گولی مار لی اور نیو یارک پولیس ڈپارٹمنٹ نے اس خودکشی کی وجہ ذہنی صحت کے مسئلے کو قرار دے دیا. اس طرح گزشتہ ایک ماہ کے دوران ذہنی صحت کا شکار یہ ساتواں پولیس افسر تھا کہ جس نے خودکشی کی. نیو یارک پولیس میں بڑھتے ہوئے خودکشیوں کا ماہرین نفسیات کیا تجزیہ کرتے ہیں. اسٹیٹن آئیلینڈ میں خودکشی کرنے والا یہ پولیس افسر سارجنٹ کے عہدے پر فائز تھا جس کی شناخت فوری طور پر محکمہ نے جاری نہیں کی. تاہم پولیس کمشنر او نیل نے یقین دلایا کہ محکمہ ذہنی پریشانیوں کے شکار ایسے تمام افسران کی مدد کے لیے فوری اقدامات کرے گا. نیو یارک پولیس ڈپارٹمنٹ کے جاری کردہ اعداد و شمار کے مطابق 5 جون کو 62 سالہ ڈپٹی پولیس چیف اسٹیون سیلک کوئنز کے علاقے میں ایک گاڑی میں مردہ پائے گئے جبکہ اگلے ہی روز ان کی ریٹائرمنٹ تھی. خودکشی کے اس واقعے کے صرف 24 گھنٹے بعد 58 سالہ ڈیٹیکٹر جوزف گلابرس بروکلن کے علاقے میں مردہ حالت میں ملے اور صرف چند دنوں بعد 29 سالہ پولیس افسر اسٹیٹن آئیلینڈ میں مردہ پایا گیا. ایک اور 58 سالہ پولیس افسر نے بروکلین کے علاقے میں موت کو گلے لگایا. ایک ماہ کے دوران خودکشی کی تیسری مسلسل واردات کے بعد پولیس کمشنر او نیل نے اعلان کیا کہ بڑھتی ہوئی خودکشیوں کی وجہ ذہنی صحت کا بحران ہے جس کے حل کے لیے محکمے کو ہنگامی اقدامات لینا پڑیں گے. ایک سروے کے مطابق ملک بھر میں خدمات انجام دینے والے 78% پولیس افسران سخت ذہنی دباؤ کا شکار ہیں جن میں سے 68% کہتے ہیں کہ ذہنی دباؤ کی وجہ وہ جذباتی مسائل ہیں جنہیں حل کرنے کی وہ صلاحیت نہیں رکھتے. ان میں سے 16% نے پوچھے گئے سوال کے جواب میں یہاں تک کہا کہ ان کا دل چاہتا ہے کہ وہ خودکشی کر لیں. نیو یارک پولیس کے سارجنٹ عدیل رانا کہتے ہیں کہ پولیس افسران کو نفسیاتی دباؤ سے نکالنے کے لیے ان کے محکمے میں چیپلن کی مدد لی جاتی ہے. اس کے باوجود ایسے واقعات میں کمی نہیں آ رہی. کیپٹن عدیل رانا کہتے ہیں
یہ تو ہوتا رہتا ہے. انفارچونیٹلی ہر ایک ڈپارٹمنٹ کے یہی ہوتا ہے کہ وہ کوشش کریں تاکہ پریونٹ کریں اس چیز کو. تو ریسورسز بھی بڑی چیپلن کے تھرو یا پھر دوسرے نان پروفٹ اور ڈپارٹمنٹل ریسورسز جو ہیں میڈ اویلیبل ہیں ہر ایک آفیسرز کے لیے تاکہ اس کو پریونٹ کیا جائے.
نیو یارک میں مقیم ایک ماہر نفسیات ڈاکٹر سہیل چیما کہتے ہیں کہ پولیس میں خدمات انجام دینا نہایت سخت ذہنی دباؤ والا کام ہے. سہیل چیما کے الفاظ
جو لا انفورسمنٹ ایجنسیز کے اندر آپ کسی بھی ملک کے اندر جاب کریں وہ ایک بہت ہی سٹریس فل اور بہت ہی کیا کہتے ہیں ڈینجرس قسم کی سچویشن سے ان کو ڈیل کرنا پڑتا ہے. تو لیونگ ان دیٹ کائنڈ آف انوائرمنٹ 24/7 اٹس ناٹ این ایزی جاب فار اینی بڈی. اور پرابلم اچھا پھر اس کے بعد ہوتا کیا ہے کہ گھر کے ان کے جو اپنے جو پرسنل جو مسائل ہیں آن ٹاپ آف دیٹ وہ آلسو بہت اسٹریسفل ہوتے ہیں. بہت سارے پولیس آفیسرس کو میں خود جانتا ہوں جو کہ میرے بلکہ وہ مطلب اکثر پیشنٹ بھی ہیں وہ آتے ہیں اور وہ اپنے پرسنل ایشوز کو ہر وقت ڈیل کر رہے ہوتے ہیں. ان کے فیملی پرابلم ہیں, ڈیورس ریٹ یہاں پہ بہت زیادہ ہائی ہے, پھر اگر کسی کو ڈیورس آلریڈی ہوئی بھی ہے تو چائلڈ سپورٹ کے ایشوز چل رہے ہوتے ہیں, کورٹ کے ایشو ہیں, لیگل بیٹلز چل رہی ہوتی ہیں, تو وہ ایک ساتھ بہت سارے مسائل کو ڈیل کر رہے ہوتے ہیں. آن ٹاپ آف دیٹ سب سے جو اہم ایشو ہے کہ وہ ڈرگس اینڈ الکوہل پولیس آفیسرس میں بھی بے انتہا زیادہ پریولنٹ ہے یہاں پر. اور اکثر کیسز کے اندر میں نے یہ دیکھا ہے کہ وہ جو پولیس آفیسر جنہوں نے اپنے آپ کو جو شوٹ کر لیتے ہیں, اکثر جو سوسائڈ ہوتی ہے پولیس آفیسر جو ہے وہ گن سے شوٹ کر کے اپنے آپ کو مارتے ہیں, اس ٹائم پہ وہ انٹاکسیکیٹڈ بھی ہوتے ہیں.
ڈاکٹر سہیل چیمہ بھی تصدیق کرتے ہیں کہ محکمہ پولیس میں ذہنی دباؤ کے شکار ایسے افسران کے علاج معالجے کا مناسب انتظامات موجود ہیں, لیکن یہ خطرناک رجحان کم نہیں ہو رہا جس کی وجہ لوگوں کا باہمی رشتہ کمزور پڑنا ہے. ڈاکٹر سہیل چیمہ کے مطابق
ڈپارٹمنٹ میں یہاں پہ بھی بہت زیادہ یہ لوگ سپورٹ سسٹم ہے, سپورٹ گروپس ہیں جہاں پہ یہ دیکھتے ہیں کہ پیشنٹ پولیس آفیسر جو ہے وہ سٹریس میں ہے یا اس کو ڈپریشن یا انگزائٹی کا شکار ہے, تو اس سے مطلب پریونٹیو میجرز تو ہیں یہاں پر.
نیو یارک پولیس جدید ترین وسائل سے آراستہ ملک کی سب سے بڑی پولیس فورس ہے جس میں اہلکاروں کی تعداد 30,000 سے زائد بتائی جاتی ہے. پرکشش تنخواہوں اور مراد کے باوجود افسران میں خودکشی کے بڑھتے رجحان پر محکمہ ہنگامی صورتحال سے دوچار ہے اور ماہرین حل کی تلاش کے لیے سر جوڑ کر بیٹھ گئے ہیں. اب دیکھنا یہ ہے کہ پولیس کمشنر اونیل اپنے ان افسران کو بچانے کے لیے کیا ٹھوس اقدامات کرتے ہیں. اسفر امام, اردو VOA, واشنگٹن.